नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 27 गते शुक्रबार, वैशाख कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार 10 अप्रेल सन् 2026, नेपाल सम्वत 1146, आज चौलागा 8। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ, मुलुकप्रति सधैं समर्पित रहौं शीर्षकको समाचारलाई गोर्खापत्र दैनिकले प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकप्रति सदैव समर्पित र प्रतिबद्ध भई दृढ़ संकल्पका साथ राष्ट्र सेवामा लाग्न नेपाली सेनाका नवप्रवेशी अधिकृतलाई निर्देशन दिनुभएको छ। भक्तपुरको खरीपाटी स्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक र जनताप्रति सदैव प्रतिबद्ध रही समर्पित रहन निर्देशन दिनुभयो। समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री शाहले दैनिक सैनिक अधिकृतलाई आफ्नो मातृभूमि र जनताप्रति जीवनभर समर्पित हुने दृढ़ संकल्पसहित करिब 36 महिनाको अनवरत कठिन तथा परिश्रमपूर्ण तालिम सम्पन्न गरेका अधिकृत तथा पदिक बिलदार क्याडेटलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा दीपक भट्ट सुलभ अग्रवाल, कोरोना कालमा 337 करोड़को शेयर कारोबारमा अन्तर्घात शीर्षकको खबर प्रकाशित छ। कोविड 19 को महामारी उत्कर्षमा थियो, लकडाउनले काठमाण्डुका सड़क सुनसान थिए। कूटनीतिक नियोगको नीलो नम्बर प्लेटको गाड़ी नक्साल नारायण चौरमा रोकियो। प्रहरीले गाड़ी खोज तलाश गर्दा 5,000 रूपियाँ पर्ने थर्मल गन 15,000 रूपियाँमा बिक्रीका लागि कतै लगिँदै थियो। गाड़ीमा थिए शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल। त्यही गाड़ीबाट प्रहरीले 67 थान थर्मल गन बरामद गर्यो। किर्गिस्तानका अवैतानिक महावाणिज्य दूत समेत रहेका सुलभले पदीय मर्यादाको दुरूपयोग गर्दै हजारौं मानिस जीवन मरणबीच संघर्ष गरिरहेका बेला थर्मल गन प्रचलित भन्दा 3 गुणा बढ़ी मूल्यमा बिक्री गर्न आफै गइरहनु भएको थियो, तर त्यसअघि नै उहाँ कालोबजारीको आरोपमा पक्राउ पर्नुभयो। यो घटनाले शंकर ग्रुपको दशकौंदेखिको प्रतिष्ठामा धक्का लाग्यो। त्यसबाट बाहिर निस्किन यो समूह विवादास्पद व्यापारी दीपक भट्टसँग पनि जोड़िन पुग्यो। एक विवादास्पद व्यवसायी भट्ट, जसले राजनीतिक पहुँच र अदृश्य प्रभाव प्रयोग गर्दै अग्रवालको रिहाईका लागि मेहनत गर्नुभयो, सुलभ रिहा पनि हुनुभयो, शंकर समूह भट्टप्रति ऋणी बन्यो। त्यही गुणबाट गाँसिएको भट्ट शंकर समूह बीचको साझेदारी 7 वर्ष यता प्रगाढ नै थियो, तर त्यो साझेदारी अहिले एक अर्का बीच धोका घात र अन्तर्घातसम्म पुगेको छ। त्यसैको परिणामस्वरूप दुवै अहिले नेपालको सबैभन्दा ठूलो सम्पत्ति शुद्धिकरण अनुसन्धानमा तानिएका छन् र हिरासत समेत पुगेका छन्। अनौपचारिक लिखित नभएको साझेदारीले सृजना गरेको आरोह अवरोह अहिले यत्रतत्र छताछुल्ल छ। दुवै पक्ष कानूनी कठघरामा पुगेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार भट्टले हिमालयन रि इन्सुरेन्स सहित 5 कम्पनीबाट करिब 3,73 करोड़ रूपियाँ गैर कानूनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीमा शेयर संकलन गरेका छन्। यस प्रकरणमा केही प्रमुख व्यक्ति हिरासतमा छन्। बैंक खाताहरू रोक्का गरिएको छ र छिट्टै मुद्दा दर्ता गर्ने तयारी छ। 91 वर्ष पुरानो व्यावसायिक साम्राज्य अहिले यस्तो जटिल अवस्थासँग जुधिरहेको छ, जुन दुवै पक्षका लागि सबैभन्दा विनाशकारी साबित हुन सक्छ। वर्षौंसम्म विवादित काम गरे पनि भट्ट सुलभ समूह अनुसन्धानबाट जोगिँदै आएको थियो। अहिले कसरी राज्य संयन्त्रको जालोमा पर्यो भन्ने बुझ्न गत असारमा 5 व्यवसायीहरूबीच समझदारीमा भएको एउटा व्यावसायिक कामको शुरूआतको सूचनाबाट बुझ्नुपर्छ। यस विषयमा प्रत्यक्ष जानकारी भएका झण्डै 10 कुराकानी गरिएको प्रसंग पनि यो समाचारमा उल्लेख छ। तीमध्ये सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अधिकारी उक्त सम्झौताका 5 साझेदार मध्ये 2 पट्ट निकट स्रोतहरू, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, हिमालयन रि इन्सुरेन्सका अधिकारी लगायत छन्। सम्बद्ध स्रोतका अनुसार शुद्ध व्यावसायिक उद्देश्यसहित गत साउन चालू आर्थिक वर्षको शुरूआतमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जवलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्ट र लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर मिलेर सामूहिक शेयर कारोबार गर्ने सल्लाह भएको थियो। सहमति अनुसार सबैले पैसा पनि उठाए, सबैले बैंकिङ प्रणाली मार्फत एउटै खातामा पैसा संकलन पनि गरे, सोही कोषबाट केही शेयर पनि निकालियो। साथीहरू मिलेर पैसा संकलन गरी एउटा कोष बनाऊ र कोषको रकम पुँजी बजारमा लगानी गरेर छोटो समयमै राम्रो मुनाफा आर्जन गरौ भन्ने उद्देश्य आफैमा खराब र कानून विपरीत होइन, एक साझेदारले भन्नुभयो। तर जब साझेदार मध्ये कसैले धोका दिएको थाहा हुन्छ त्यति बेला सम्बन्ध एकाएक शत्रुतामा परिणत हुन्छ। यो प्रसंग आजको कान्तिपुर दैनिकले सविस्तार प्रकाशन गरेको छ। कान्तिपुर दैनिकबाटै उपसभामुखको आसनमा जेनजी रूबी शीर्षकको समाचार लिँदैछौ। भदौ 23 र 24 जेनजी आन्दोलनको परिणाम समेत रहेको प्रतिनिधि सभाको नेतृत्वमा जेनजी उमेरकी नेत्री पुग्नु भएको छ। प्रतिनिधि सभाको उपसभामुखमा 26 वर्षीय रूबी कुमारी ठाकुर निर्वाचित भएको घोषणा हुन मात्रै बाँकी छ। त्यो घोषणा प्रतिनिधि सभाको आज 4 बजे बस्ने बैठकले गर्दैछ। रूबी कुमारी उपसभामुखमा निर्वाचित भनेर धनुषाको सामान्य परिवारमा जन्मिनु भएकी रूबीले यति सानो उमेरमा सांसद बन्नेसम्म कल्पना गर्नुभएको थिएन। तर फागुन 21 चुनावभन्दा केही अघि मात्र गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रूबीलाई प्रतिनिधि सभा सदस्य बनाइदियो। प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएपछि उहाँले संसदमा रहेर मुलुकको केन्द्रीय राजनीति सिक्ने बताउनु भएको थियो। उहाँले निर्वाचित भएपछि भन्नुभएको थियो, धेरै कुरा सिक्नु छ, राजनीति बारे धेरै ज्ञान त छैन, तर म मेरो क्षेत्र र समाजका लागि सधैं लागि पर्नेछु। यसरी सांसद बन्नुभएकी रूबी श्रम संस्कृति पार्टीको प्रस्ताव र प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राजसपाको समर्थनमा उपसभामुख बन्नुभएको छ। उपसभामुखका लागि हिजो बिहान 11 देखि 2 बजेसम्मको उम्मेद्वारी मनोनयन समय तोकिएको थियो। शुरूमै उम्मेद्वारी मनोनयन पत्र लिएर गएको श्रम संस्कृति पार्टीले निर्धारित समय सकिने लाग्दा रूबीको मनोनयन दर्ता गर्यो। रूबीको समर्थकमा पार्टी अध्यक्ष हर्क साम्पाङको नाम लेखिएको थियो, तर उहाँ दार्चुला पुगेर फर्किँदै गरेकाले पत्रमा हस्ताक्षर नहुने भएपछि नाम मेटेर सोही पार्टीका सांसद आर्यन राईको नाम लेखियो। समर्थकमा रासोपाका अशोक कुमार चौधरी र श्रम संस्कृतिकी अम्बिका देवी संग्रौला बस्नुभयो। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। आजको नागरिक दैनिकमा सतर्कताले फेला पार्यो 1000 कामचोर कर्मचारी शीर्षकमा समाचार प्रकाशन गरेको छ। सरकारी कार्यालयमै कामचोर कर्मचारी भएको पाइएको छ। यस्ता कर्मचारी समयमै कार्यालय पुगे पनि गर्नुपर्ने काम नगरी छनेर दिउँसै बाहिर हिँड्छन्। कामचोर कर्मचारीका कारण कार्यालय अवधिमा सेवा पाउन नसकेको गुनासो सेवाग्राहीको छ। विशेष गरी यस्ता कर्मचारी कार्यालयमा पूरा अवधिसम्म बस्दैनन्। उनीहरू कार्यालयमा आधा समय बिताएपछि विभिन्न वाहनामा बाहिरिन्छन् र साँझको हाजिरी गर्न मात्र पुग्छन्। राष्ट्रिय सतर्कता केन्द्रको अनुगमनले यही कुराको पुष्टि गरेको छ। सरकारले सातामा 2 दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णयसहित यही चैत 23 गते सोमबारदेखि सरकारी कार्यालय समय बिहान 9 देखि साँझ 5 बजेसम्म तोकेको छ। यसअघि सातामा शनिबार मात्र विदा दिँदै आएकोमा आइतबार बसेको मन्त्री परिषद बैठकले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो। यो निर्णयसँग कार्यालय समयावधि 9:05 तोकिएको छ। कर्मचारीहरू बिहानै 9 बजे कार्यालय पुगे पनि कामचोर भने दिउँसै घर फर्कने गरेको राष्ट्रिय सतर्कता केन्द्रको अनुगमन टोलीले फेला पारेको हो। सतर्कता केन्द्र प्रधानमन्त्री कार्यालय मार्फत छ। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार केन्द्रको टोलीले अहिले दिनहुँ जसो सरकारी कार्यालयमा छड्के अनुगमन गरिरहेको छ। सतर्कता केन्द्रका एक कर्मचारीले भन्नुभयो, हामीले गरेको छड्के अनुगमनका क्रममा सोमबार र मंगलबार मात्र काठमाडौँका विभिन्न कार्यालयमा करिब 1000 कर्मचारी साँझ 5 बजेसम्म कार्यालयमा बसेको पाइएन। त्यस्ता कर्मचारी बिहानै कार्यालय पुग्ने, हाजिरी गर्ने र दिउँसै बाहिरिने गरेको देखियो। केही कर्मचारी बिहान हाजिरी गरेर निस्केपछि एकैपटक साँझ 5 बजे हाजिर गर्न पुग्ने गरेको पनि पाइयो। ती कर्मचारीका अनुसार करिब 1000 कर्मचारीले कार्यालय समय पालना गरेको पाइएन। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। फेरि थन्किए लुम्बिनीका हरियाबस शीर्षकको समाचार आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। छ वर्ष अघि लुम्बिनीमा सञ्चालनका लागि ल्याइएको प्रदूषण रहित सवारी साधन थन्किएका छन्। ती सवारी साधन ल्याइँदा यहाँका स्थानीय उत्साही थिए। लुम्बिनीमा आउने पर्यटकका लागि यात्रा सहज हुने र पर्यटकको आकर्षण थप बढ़ने स्थानीयको अपेक्षा थियो। शान्तिका दूत गौतम बुद्ध जन्मिएका स्थानमा प्रदूषण रहित यातायातको हरियो सपना पनि देखाइएको थियो। त्यो सपना करिब छ वर्षसम्म धूलो घाम र वर्षाले थिचिएर रह्यो। तर अहिले सरकार फेरिएसँगै ती हरिया बस चलाउने पहल थालिए पनि सार्थक हुन चाहिँ सकेको छैन। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचारहरू। आजको नयाँ पत्रिका दैनिकमा स्थानीय तहदेखि मन्त्रालयसम्म अभिभावकका गुनासा, निजी विद्यालय मापदण्ड विपरीत शुल्क उठाउँदै शीर्षकको समाचार प्रकाशित छ। नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयले मापदण्ड विपरीत शुल्क असुलेको भन्दै पीड़ित अभिभावकले पालिकादेखि शिक्षा मन्त्रालयसम्म गुहार्न थालेको सम्बन्धी यो प्रसंग यहाँ राखिएको छ। जहाँ गुनासा बढ़ी नै आएपछि मापदण्डभित्र रहेर शुल्क लिन शिक्षा मन्त्रालयले निर्देशन दिएको प्रसंग, काठमाडौँ महानगरमा दैनिक 20 भन्दा धेरै गुनासाहरू आइरहेको प्रसंग, बढ़ी लिएको रकम फिर्ता गराउने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले चेतावनी दिएको समेत प्रसंग समेटेर यो समाचार प्रकाशित भएको छ। समसाझै संयौंको भीड़भाड़मा चक्कु हानेर दाजु भाइको हत्या, मृतकका बुवा भन्छन् युवतीको संलग्नताको आशंका छ, कल डिटेल्स हेरेर अनुसन्धान होस् शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। संयौं मानिसको भीड़भाड़मै ललितपुर मंगल बजार स्थित कृष्ण मन्दिर परिसरमा सोमबार समसाझै चक्कु प्रहार गरेर दुई दाजु भाइको विभत्स हत्या भयो। घटनाको विस्तृत अनुसन्धानमै रहेको प्रहरी झुक्किएर अपरिचित नम्बरमा फोन जाँदा निम्तिएको विवादले हत्याको रूप लिएको प्रारम्भिक निचोड़मा छ। तर मृतकका बुवाले घटनाको केही घण्टा अघि कुनै केटीसँग छोराको फोन सम्वाद सुनेको भन्दै कल डिटेल्स हेरेर गम्भीर अनुसन्धान गर्न माग गर्नुभएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मारिएका युवा झापा कमल गाउँपालिका 4 33 वर्षीय सुमित नेमवाङ र उनका सहोदर भाइ 25 वर्षीय सृजन हुन्। ललितपुर महानगरपालिका 9 भोलढोकाका 32 वर्षीय सञ्जु भनिने सञ्जीव नेपाली र नवलपरासी गैंडाकोट नगरपालिका 1 22 वर्षीय गगन सुनारले उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ। सुमितले कुनै युवतीसँग सम्वाद गरेको मैले नै सुनेको थिएँ, उपशीर्षकमा अगाडि लेखिएको छ। मृतक सुमित र सृजनका बुवा देवकुमार नेमवाङले भने नचिनेको नम्बरमा फोन गएको कारणले मात्रै हत्या भएकोमा आशंका गर्नुभएको छ। उहाँले घटनाको केही घण्टा अघि सुमितको कुनै केटीसँग फोन सम्वाद सुनेको भन्दै कल डिटेल्स हेरेर अनुसन्धान गर्न माग गर्नुभएको छ। यो घटना झुक्किएर अपरिचित नम्बरमा फोन गएको आधारमा मात्रै भएको भन्नेमा मलाई विश्वास छैन, किनभने घटना हुनुभन्दा 3 घण्टा अघि सुमितले कुनै युवतीसँग सम्वाद गरेको मैले नै सुनेको थिएँ। उहाँले भन्नुभयो त्यो युवती को थिइन्, उनीसँग के सम्वाद भयो, यस विषयमा उनको कल डिटेल्स हेर्दा थाहा हुन्छ, गम्भीर अनुसन्धान होस्। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कांग्रेसमा सन्नाटा, आँधीको संकेत कि पराजयको छटपटी शीर्षकमा आजको अन्नपूर्ण पोस्टले समाचार प्रकाशन गरेको छ। चुनावमा नराम्रो हार बेहोरेपछि कांग्रेस सभापति गगन थापा मौन हुनुहुन्छ। पार्टी दुई चिरा परेका बेला न एकताको ठोस पहल भएको छ, न त कांग्रेसलाई पुनर्जीवन दिने ठोस कार्यक्रम नै अघि सारिएको छ। कांग्रेसमा देखिएको यो सन्नाटाले कतै आँधी आउनु अघिको मौन शान्तिको संकेत त गरेको होइन भन्नेमा कांग्रेसकै नेताहरू सशंकित छन्। अर्कोतिर निर्वाचनको पराजयले मनोबल खस्किएका कारण नेतृत्वमा रहस्यमय मौनता देखिएको हो कि भन्ने प्रश्न पनि उब्जिएको यो प्रसंग अन्नपूर्ण पोस्टमा प्रकाशित छ। उद्योग वाणिज्य महासंघको निर्वाचन रोकियो शीर्षकको खबर कारोबार दैनिकमा प्रकाशित छ। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ। उच्च अदालत पाटनले सदस्यता विवाद सम्बन्धी मुद्दाको फैसला नभई निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेसँगै चैत 29 र 30 गतेका लागि तय भएको महासंघको 60 साधारण सभा तथा निर्वाचन रोकिने भएको हो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। कर्णाली र सुदूरपश्चिमबाट डलर फेयर हटाइने शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। सरकारले आन्तरिक उडानमा विदेशी नागरिक तथा गैर आवासीय नेपालीलाई लाग्दै आएको डलर फेयर उच्च हवाई भाडादरको व्यवस्था हटाउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा कर्णाली र सुदूरपश्चिम क्षेत्रबाट यस्तो भाडादर हटाउने जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले विभेदपूर्ण दुई खाली भाडा प्रणाली अन्त्य गर्दै एउटै भाडादर क्रमशः देशभर लागू गर्ने तयारी भइरहेको बताउनुभयो। मैले धेरै देश घुमेको छु, यस्तो विभेद कतै छैन, उहाँले भन्नुभयो। मन्त्रालयमा आए लगत्तै यो हटाउने योजना बनाएको थिए, तर एकाएक इन्धनको मूल्य वृद्धिका कारण कार्यान्वयन रोकियो। इन्धनको मूल्य सामान्य भएपछि मन्त्रालयले यस विषयमा निर्णय लिनेछ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।